Hüseyin ya Hüseyin ya Hüseyin ya Hüseyin
ye zaye Hüseyin dar se gaye Hüseyin
ye zaye Hüseyin dar se gaye Hüseyin
Allahumma حجت بن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل وليا وافضا وقائدا وناصرا ودليلا وأينا حتى تسكنه أرضك طوى وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين. صلوات پڑھے محمد وآل محمد. بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اما بعد, فقط قال سبحانہ وتعالی فی محکم کتابہ قل لا اسألکم علیہ اجرا الا المودۃ فی القربۃ. صلوات پڑھے محمد وآل محمد. دعا ہے پروردگار عالم ہم سب کی عبادتوں کو اپنی بارگاہ عالی میں قبول فرمائے اور جس مقصد زندگی کی خاطر ان فرش عزا پہ جمع ہوئے خدا ان مقاصد میں ہم سب کو کامیابی نصیب فرما دے. بہت ہی مختصر وقت ہے, 25 سے 30 منٹ کا. انشاءاللہ کل تفصیل سے گفتگو ہوگی. ارشاد ہوا کہ قل لا اسألکم علیہ اجرا الا المودۃ فی القربۃ. وہ عرب کا جاہلی زمانہ جن کو یہ ادراک نہیں تھا کہ عورت کی عزت کیا ہوتی ہے, بیٹی کا مقام کیا ہوتا ہے, وہ اپنی بیٹیوں کو زندہ درگور کیا کرتے تھے. اس جاہلیت کے معاشرے میں جاہلیت کا مقابلہ کیسے کیا جاتا ہے یہ ہمیں رسول خدا نے بتایا بھی, دکھایا بھی, سکھایا بھی. یعنی وہ معاشرہ جو اپنی بیٹیوں کو زندہ دفن کرتا, اسی معاشرے میں رسول اپنی بیٹی کے احترام میں کھڑے ہو جاتے تھے. بالکل 100% اپوزٹ میں جا رہے تھے. یعنی ایک معاشرہ بیٹی کو دفن کرے اور نبی اسی بیٹی کے احترام میں کیا ہو جاتے تھے, کھڑے ہو جاتے تھے. وہ عرب کا معاشرہ جو مکے کی گلیوں کا نجس پانی پیتا. نبی نے بتایا کہ طہارت کیا ہوتی ہے, پاکی کیا ہوتی ہے. وہ عرب کا معاشرہ جسے تمیز نہیں تھی وہ اپنی سوتیلی ماؤں سے نکاح کیا کرتے تھے. نبی نے بتایا کہ حلال رشتہ کیا ہوتا ہے, حرام رشتہ کیا ہوتا ہے. وہ عرب کا جاہل معاشرہ جو ایک اونٹ کی خاطر 70 سال جنگیں لڑتے رہتے تھے, نبی نے ان کو بتایا کہ اونٹ اونٹ ہوتا ہے, انسان انسان ہوتا ہے, مقام انسان کیا ہوتا ہے. وہ عرب کا معاشرہ جو برہنہ حالت میں مرد ہو یا عورت ہو وہ کعبے کا طواف کیا کرتے تھے, نبی نے ان کو بتایا کہ عفت کیا ہوتی ہے, حیا کیا ہوتا ہے۔ وہ عرب کا معاشرہ جو اپنی جبینوں کے ہر ایرے غیرے کے سامنے جھکایا کرتا تھا، رسول نے بتایا کہ تمہاری جبی کی ارزش بہت ہے، قیمت بہت ہے، یہ جبی ہر کسی کے در پہ جھکائی نہیں جاتی، یہ بس وحدہ لا شریک کے دربار میں جھکائی جاتی ہے۔ جن کو عزتوں کا درس دیا، جو مہینے مہینے گزر جاتے تھے پر نہاتے نہیں تھے، انہیں عربوں کو ایک دن میں پانچ مرتبہ وضو کرنے پر مجبور کیا۔ فرمایا کہ صفائی نصف ایمان ہے۔ جب اتنا کچھ مصطفیٰ سکھا چکے تو یار آپ رسول کے پاس ہے، یا رسول اللہ آپ کی زحمتوں کا محنتوں کا اجر ادا کرنا چاہتے ہیں۔ آپ نے خود کہا الجزاء الاحسان الا الاحسان، احسان کا بدلہ احسان سے چکایا جاتا ہے، تو اے حبیب خدا ہم بدلہ احسان کا احسان سے چکانا چاہتے ہیں، کون سا اجر مجھے دینا چاہتے ہو؟ کوئی کہنے لگا میں زر لے کر آیا ہوں، کوئی کہنے لگا میں دولت لے کر آیا ہوں، کوئی کہنے لگا میں اپنے اونٹوں کو لے کر آیا ہوں، کوئی کہنے لگا یا رسول اللہ میرے پاس کھجوروں کے گودام ہے، جتنی فصلیں ہیں میں آپ کو دینے کے لیے تیار ہوں۔ اور وہ حبیب جو اپنی مرضی سے کچھ کہتا نہیں تھا، انتظار وحی میں منتظر تھا کہ آدائی قل اسلکم علیہ اجرن الا المودت فی القربا، میں نے جتنے تمہارے اوپر احسانات کیے مجھے اس کا اجر کچھ بھی نہیں چاہیے، بس ایک چیز چاہیے کہ میری آل سے مودت کرتے ہوئے نظر آنا۔ مطلب آج جو مسلمان سجدے کر رہا ہے یہ کس کا احسان ہے؟ مصطفیٰ کا احسان ہے۔ آج تو اپنے گھروں میں اپنی بیٹیوں کی عزت کرتا ہے، آج لباس پاکیزگی تیرے بدن پر ہے، آج تو طہارتوں کے میدان میں بیٹھا ہوا ہے۔ اے مسلمان جو تو علم کی دولت سے مالا مال ہے، یہ کس کی وجہ سے ہے؟ یہ مصطفیٰ کی وجہ سے ہے۔ اور اگر ان تمام تر احسانات کا، یعنی جو نماز تو ڈیلی پڑھتا ہے، اس نماز پڑھنے کا احسان کا بدلہ اگر چکا جاتا ہے، تو فرمایا میری آل سے مودت کرتے ہوئے نظر آنا۔ یہ نہیں کہا محبت کرنا، عربی میں لفظ محبت بھی ہے کہ فرمایا من مات علی حب آل محمد مات شہیدا، تو محبت میں مر جائے وہ شہید ہو کر دنیا سے جاتا ہے۔ نبی نے لفظ محبت کو استعمال نہیں کیا، لفظ مودت کو استعمال کیا، کیونکہ مودت نچلا درجہ ہے، محبت نچلا درجہ ہے، مودت علیا درجہ ہے۔ فرمایا محبت بیوی سے کرتے ہو، محبت بچوں سے کرتے ہو، محبت وطن سے کرتے ہو، محبت زبان سے کرتے ہو، محبت مال سے کرتے ہو، محبت اپنے بدن سے کرتے ہو، محبت اپنے جینے سے کرتے ہو، محبت اپنی دنیا سے کرتے ہو، لیکن اہل بیت سے محبت نہیں کرنی، اہل بیت سے مودت کا تقاضا کیا گیا۔ یہ محبت اور مودت میں فرق کیا ہے؟ فرمایا جہاں کائنات کی محبتیں ختم ہوتی ہیں وہاں سے مودت کی ابتدا ہوتی ہے۔ اللہ اکبر، یا رسول اللہ، یعنی جہاں پہ بیٹا قربان ہوتا ہوا نظر آئے، جہاں پہ بیوی قربان ہوتی ہوئی نظر آئے، جہاں پہ بدن ٹکڑے ٹکڑے ہوتا ہوا نظر آئے، تو کربلا محبتوں کا میدان نہیں ہے، کربلا مودتوں کا میدان ہے۔ کہ کسی نے کہا کہ مولانا کربلا کی ماؤں کو اپنے بچوں سے پیار نہیں تھا، میں نے کہا کیوں؟ کہ محبت کا تقاضا ہے، ماں پوری رات جاگتی ہے، میں بیمار ہوں تو رہوں لیکن میرا بچہ ٹھیک ہو جائے۔ وہ اپنی جان کو قربان کرتی ہے، بچے کو سینے سے لگاتی ہے، کہتی مجھے سمجھ نہیں آتی یہ کربلا میں کیسی محبت تھی کہ جناب قاسم کی ماں 14 سال کے بچے کو لباس پہنا کر میدان رزم میں بھیج رہی ہے، جبکہ جانتی بھی ہے کہ بچہ واپس صحیح سالم نہیں آئے گا۔ جو بی بی زینب کیسی ماں ہے جو اپنے جوان بچوں کو بھیج رہی ہے، ارے یہ مقتل کا میدان ہے، یہ قتل کا میدان ہے، جانتی ہے کہ بچہ جائے گا واپس نہیں آئے گا۔ میں نے کہا سوال بی بی زینب سے ہے، سوال کربلا کی ماں سے ہے، تو جواب بھی وہ تمہیں دیں گی۔ آواز آئے گی جس طرح تو اپنے بچوں سے محبت کرتی ہے، اسی طرح سیدہ زینب بھی اپنے بچوں سے محبت کرتی ہے، لیکن فرق یہ ہے زینب کو اور محمد سے محبت ہے پر حسین سے مودت ہے۔
ہم سے سوال محبت نہیں ہے سوال مودت کیا گیا ہے. اس کو کل کھولوں گا. دیکھیے فطرت انسان میں ہے. اہل بیت سے محبت شیعہ بھی کرے سنی بھی کرے مسیحی بھی کرے. انٹیریئر سندھ میں چلے جائیں گے تو جو ہندو ہیں وہ بھی حسین کی عزا سے محبت کرتے ہوئے نظر آتے ہیں. تو محبت میں تو سب برابر ہیں کیونکہ محبت نہ کرنا یہ فطرت کے خلاف ہے. اہل بیت سے محبت کرنا یہ فطرت کا تقاضا ہے. خدا نے آپ سب کی فطرتوں میں ایک چیز ڈالی ہے. جملہ یاد رکھیے اس کی تفصیل کل آئے گی. جو فطرت خدا بناتا ہے شیطان کبھی بھی فطرت بشر کو بدل نہیں سکتا. مثلا ہر بندے کی فطرت میں ہے خدا پرستی. توحید ہر بندے کی فطرت میں ہے. کسی کی عبادت کرنا ورشپ کرنا ہر بندے کی فطرت میں ہے. لیکن شیطان فطرت کو نہیں بدلتا. شیطان ڈائریکشن کو بدل دیتا ہے. جس کی عبادت کرنی ہے یہ اس کی عبادت کی جگہ پہ کبھی بت رکھ لیتا ہے کبھی آگ رکھ لیتا ہے کبھی سورج رکھ لیتا ہے. فطرت بشر میں ہے اسے کسی نہ کسی ہادی کی ضرورت ہے. شیطان فطرت کو بدل نہیں سکتا. وہ ممبر پہ ہادیوں کو بدل دیتا ہے. فطرت نہیں بدلتا. فطرت بشر میں ہے کہ انسان کمال کو پسند کرتا ہے پرفیکشن کو پسند کرتا ہے. چھوٹے بچے سے پوچھو گے کہے گا بابا میں کامیاب ہونا چاہتا ہوں. جماں سے پوچھو گے کامیاب ہونا چاہتا ہوں. بوڑھے سے پوچھو گے کامیاب. کوئی دنیا کا فرد ناکام ہونا نہیں چاہتا. ایون یزید سے بھی پوچھو گے نا یزید تو زندگی میں ناکام ہونا چاہتا ہے یا کامیاب. کہے گا میں کامیاب ہونا چاہتا ہوں. پھر سوال تو بنتا یزید ناکام کیوں ہوا؟ کیونکہ شیطان نے چیزوں کو بدل دیا. جس چیز کو کامیابی سمجھنا تھا وہ اسے نہیں سمجھ رہا تھا. وہ کسی اور چیز کو کامیابی سمجھ رہا تھا. یہ مت سمجھنا کہ کربلا میں بن سعد ناکام ہونے آیا تھا. اس کی نگاہ کامیابی پر تھی لیکن جسے وہ کامیابی سمجھ رہا تھا وہ خام خیالی سے زیادہ کچھ بھی نہیں تھا. حقیقت والی جو کامیابی تھی وہ حسین نے کربلا میں دو انگلیوں کے درمیان نے شب عاشور اپنے اصحاب کو دکھا دی تھی. تو شیطان فطرت کو نہیں بدل سکتا. فطرت بشر میں ہے کہ انسان کمال کو پسند کرتا ہے. اور جب کمال کو پسند کرتا ہے تو جہاں اسے کمال نظر آتا ہے یہ عاشق کے کمال بن جاتا ہے. اب سارے کمالات جب اسے ذات علی میں نظر آتے ہیں تو سنی بھی ہو تو کہتا ہے کیا کہنے علی کے. مسیحی بھی ہو تو علی کے فضائل پڑھتا ہے. ہندو بھی ہو تو علی کے فضائل پڑھتا ہے. کیونکہ فضیلت سے بندہ منکر نہیں ہو سکتا. بندہ خود کنجوس بھی ہونا لیکن چاہتا ہے اگلا بندہ سخی ہو. بھائی تو کنجوس ہے تو اگلے کنجوس کو پسند کرنا فطرت کا تقاضا ہے کہ بندے کو کمال پسند ہے اچھی صفت پسند ہے. اور جب تمام تر صفات ذات اہل بیت میں جمع ہو جاتی ہیں تو دنیا اہل بیت کی عاشق بن جاتی ہے. تصور کیجئے پھول پھول سے کوئی نفرت کرتا ہے. گلاب کا پھول ہو سفید پھول ہو خوشبودار پھول ہو کوئی دنیا پھول سے نفرت نہیں کرتی. اگر کوئی بولے مجھے پھول پسند نہیں تو دنیا کیا کہے گی؟ عیب پھول میں نہیں عیب تیرے اندر ہے کیونکہ تجھے پھول اچھا نہیں لگ رہا. بندہ جب بیمار ہو جائے نا تو نمکین چیز نمکین نہیں لگتی میٹھی چیز میٹھی نہیں لگتی. تو ڈاکٹر کہتا ہے کیونکہ تو بیمار ہے تجھے ذائقہ نہیں آ رہا. تو جب دیکھو نا کسی کو علی اچھا نہ لگے مسئلہ علی میں نہیں ہے. اس کی فطرت کو بخار چڑھا ہوا ہے. مسئلہ فطرت کا ہے. انسان اگر فطرت کو بچائے تو محبت تو ہر کوئی کرتا ہے کیونکہ اہل بیت با کمال ہیں. سخی سے کون محبت نہ کرے گا؟ صابر سے کون محبت نہ کرے گا؟ یتیم پرور سے کون محبت نہ کرے گا؟ جو اپنے سفرے کا کھانا اٹھا کے غریبوں کو کھلائے اس سے کون محبت نہ کرے گا؟ یہ فطرت کا تقاضا ہے کہ ہر بندہ علم سے محبت کرتا ہے. ہر مسلم زہد سے محبت کرتا ہے تقوی سے محبت کرتا ہے. تو زہد ان کے گھر میں تقوی ان کے گھر میں علم ان کے گھر میں تمام تر کمالات کو اللہ نے اہل بیت کے گھر میں جمع کر دیا. لہذا سبھی اہل بیت سے محبت کرتے تھے. لیکن فرمایا شیو تجھے محبت نہیں بلکہ مودت کے مقام پہ آنا ہے. اللہم صل علی محمد وعلی محمد. تو ایک جملہ سن لیجئے جو حسین سے محبت کرتے تھے انہوں نے حسین کو خط لکھے تھے. अगर मोहब्बत न होती तो कूफी खत न लिखते, अगर मोहब्बत न होती तो तवाबीन का लश्कर न बनता, अगर मोहब्बत न होती सुलेमान सूरती उस लश्कर में शिरकत न करता, अगर मोहब्बत न होती तो न आते न कहते कि मुख्तार हमें पछतावा है। मोहब्बत थी तभी हुसैन को खत लिखे, तो जिसे मोहब्बत थी उसने हुसैन को खत लिखा, और जिसके वजूद में मवद्दत थी उसे हुसैन ने खत लिखा। वो हबीब इब्ने हैदरी, हैदरी वो वजूद हबीब इब्ने,
اللهم صل على محمد وعلى محمد وعلى فرج،
वो वजूद हबीब इब्ने मलाहिर था जो मरकज मवद्दत बना हुआ था। 4000 के करीब लोग करबला मौला हुसैन के साथ आए थे, लेकिन जब शबे आशूर चिराग को बुझाया, बीबी रुबा फरमाती है कि करके जाते रहे जाते रहे जाते रहे, और जब असहाब खालिस खाम बच चुके थे, ये पहला इमाम है मौला हुसैन। आज तक किसी हर नबी ने जन्नत का वादा दिया, हर वली ने जन्नत का वादा दिया, किसी नबी ने जन्नत दिखाई नहीं। हुसैन का इनात का पहला इमाम है। जब ये रुक गए, फुर्सत मिली, मोहलत मिली, जाना चाहते जा सकते, बेअत उठा चुके थे, लेकिन ये फिर भी रुके क्योंकि वजूद में मवद्दत थी। पहली मर्तबा कोई इमाम था जिसने दो उंगलियों के दरमियान अपने असहाब को जन्नत दिखाई। तो वो हमसे मोहब्बत नहीं चाहते, हमसे मवद्दत चाहते हैं। मवद्दत का मतलब है कुर्बानी। मवद्दत का मतलब है कि इनसे ज्यादा, अब सोचो कि मेरे दिल में किससे मवद्दत, जिस चीज से मवद्दत होती है मैं उस पे सब कुछ कुर्बान कर देता हूं। मसलन अगर मुझे माल से मवद्दत हो जाए तो मैं माल के लिए दिन रात एक करूंगा, मैं माल के लिए जान भी कभी दांव पे लगा दूंगा, मैं माल के लिए कभी औलाद को दांव पे लगा दूंगा, मैं माल के लिए दुनिया को तहस नहस कर दूंगा, क्योंकि मुझे माल से क्या है, मवद्दत है। वो लोग जो मसलन किसी मुल्क की मोहब्बत में पाकिस्तान से कभी ऑस्ट्रेलिया, कभी इंग्लैंड, कभी यूरोप जाते हैं, और इस राह में चलते चलते हालांकि लाखों लोग बता चुके हैं भाई इस रास्ते से जाओगे तो मौत हो सकती है, कश्ती में डूब सकते हो, लेकिन कहता है नहीं, मुझे यूरोप से मवद्दत है, और इसी मवद्दत में मर जाता है। तो मवद्दत हर बंदे के दिल में, लेकिन किसके साथ तेरी मवद्दत है, ये नुक्ता बड़ा अहम है। इस मवद्दत की डायरेक्शन को कहां पे रखना है, अहले बैत रसूल पे रखना है। और मवद्दत के लिए शर्त नहीं कि बंदा शिया हो, बंदा हो सकता है मसीही हो, लेकिन हुसैन का पैगाम सुन के पहले वहब था फिर शिया बन चुका था। और जो खत लिख रहे थे, दावे कर रहे थे, मिलता है अलाइम ज़हूर में अक्सर लोग जो कहेंगे अल अजल, और जब मौला ज़हूर करेंगे ये पहले वो होंगे जो कहेंगे इतनी जल्दी क्यों आ गए, और कुछ वो होंगे जिनके लिए तुमने सोचा नहीं होगा, वो फौरन अपनी जानों को, अपने मकतब को, अपने मजहब को छोड़ के जब वली हक को देखेंगे अपना सब कुछ उस पर कुर्बान करने के लिए तैयार हो जाएंगे। तो असल ये मकाम मवद्दत, मोहब्बत आसान है। मैंने कहा मोहब्बत आंखों से आंसू बहने का सबब बनती है, मोहब्बत बंदे को मजलिस में लेकर आती है, लेकिन जिसमें मवद्दत होती है वो रात के अंधेरों में तहज्जुद की नमाज के लिए खड़ा होकर है। मवद्दत बड़ा काम करवाती है, मवद्दत कुर्बानी का जज्बा पैदा करती है, मवद्दत इंसान के वजूद के विल पावर को मजबूत करती है, मवद्दत कुव्वत इरादे को मजबूत करती है। अब ये कचबल और रासिख बन जाता है क्योंकि अहले बैत से मवद्दत है। फरमाए जान हुसैन ने तेरी गुलामी तुझे माफ की, जिंदगी गुजार, हुसैन ने बेअत उठाई, हुसैन ने गुलामी से आजाद कर दिया। जान अगर तू वाहिद है, अगर कोई इमाम को शहीद होता हुआ देखे उस पे और इमाम की मदद न करे उस पे जहन्नुम वाजिब हो जाती है, लेकिन जान अगर तू हुसैन को शहीद होता हुआ भी देखे फिर भी हुसैन ने तेरे ऊपर जन्नत को वाजिब कर दिया है, तुझे आजाद कर दिया। रोता रोता मेरे चौथे इमाम के पास है, मौला मैं हुसैन को कुछ कह नहीं सकता, आप तो बोलिए का जो जहां जिंदगी गुजार, जब बाबा ने माफ कर दिया जहां जिंदगी गुजार। कहता है मौला ये कैसी गुलामी है जो अच्छे वक्त में बंदा साथ रहे, बुरे वक्त में आका को छोड़ के चला जाए, ऐसी गुलामी मुझे पसंद नहीं है। इमाम ने दुआ की, सिफारिश की, हुसैन ने इजाजत, इतना बूढ़ा के घोड़े पे चढ़ने की सलाहियत न थी। जिस तरह बीबियां महमलों में आई थीं, ये भी बूढ़ा गुलाम महमलों में बैठ गया था। इमाम ने कहा जौन तो बूढ़ा है, तलवार उठा क्या लड़ेगा। कमौला फिर भी अपना खून कयामत के दिन सुरखरू होके उठना चाहता हूँ कि मैंने खून मवद्दत में हुसैन पे बहाया था। घोड़े पे न चढ़ सका, हाथ में तलवार ली और धीमे धीमे हाथों में रशा था, कमर पे कस के कपड़ा बांधा और लश्कर यजीद को ललकारने लगा कि जब तक गुलाम हुसैन जिंदा है कोई हुसैन को देख भी नहीं सकता। तारीख करबला लिखती है कि इब्ने साद हुसैन मौला का मजाक उड़ाने लगा। ये वक्त आया हुसैन पे के बूढ़ों को भेज रहे हैं। हुसैन जंगजू की जंग नहीं देखते थे, उसका इखलास देखते थे। खुलूस से आया है, मना कैसे करें। अरे जब वो अपने दुश्मन को खाली हाथ न लौटाए, जो उनको कैसे लौटाएंगे। लेकिन जुल्म ये था, जब कहा कि अमीर इसको तीर से मारें का नहीं, तलवार से मारें का नहीं, कनेजे से मारें का नहीं, फिर अमीर इस बूढ़े को मारे तो कैसे मारें। कहा कि मैं हुसैन को शिद्दत वाली तकलीफ देना चाहता हूँ, का जानता हूं कि बचपन से ये हुसैन के साथ है, पुराना गुलाम है, ये पूरा घराना इस गुलाम सियाह से मोहब्बत करता है। अमीर फिर क्या करना है, का इसका घेराव करो और इतने पत्थर मारो कि इसका तड़पना हुसैन देखे और मैं हुसैन का तड़पना देखूं। लश्कर यजीद वाला कहता है मैंने कई गुलाम देखे, कई आका देखे, लेकिन ऐसा गुलाम मैंने पहली मर्तबा और ऐसा आका भी मैंने पहली मर्तबा देखा। क्या देखा? का जब ये जमीन पर गिरा तो चंद अशाब थे जिनका सर मौला हुसैन ने अपनी गोद में रखा था। उनमें से एक का नाम जौन है। कहता दूर से देख रहा था, हुसैन ने सर को गोद में लिया लेकिन ये गुलाम सिया अपना सर फिर खाक पे डाल देता था। मौला फिर बड़े प्यार से उठाते थे, फिर ये सर को कहते मुझे समझ नहीं आ रही, हुसैन रखते थे ये खाक पे रखता था, क्यों रखता था? शायद बोल रहा हूँ मौला आपकी गोद अकबर के लिए बनी है, अब्बास के लिए बनी है, मुझ जैसे गुलामों की जगह आपके कदमों में है, आपकी गोदी में नहीं है। कहता जब ये मंजर देखा ना तो पहली मर्तबा मैंने आका की अपने गुलाम से ऐसी मोहब्बत देखी। जब ये राजी न हुआ कि इसका सर हुसैन की गोद में हो तो मैंने अजीब मंजर देखा कि जब इसका सर खाके करबला भी था, हुसैन ने अपना सर झुकाना शुरू किया, झुकाना शुरू किया, झुकाना शुरू किया, यहाँ तक कि हुसैन के रुखसार जौन के रुखसार पे आ पड़े और फरमाया जौन तूने वफा और मवद्दत का हक अदा कर दिया, तुझसे मेरी माँ जहरा राजी। मजलिस रस्म नहीं है, मजलिस रजाए हुसैन का नाम है, मजलिस फॉर्मलिटी नहीं है, मजलिस इसलिए है कि तसव्वुर करके आओ कि महफिलों में हुसैन आते हैं। वो ये नहीं देखते कितने लोग रो रहे हैं, हुसैन की निगाह होती है कितने लोग हुर बन के मेरे लश्कर में आते हैं। मेरे लश्कर से मुराद यह है कितने लोग मेरे बेटे इमाम जमाना के लश्कर में जाते हैं, और कोई कदम उठा नहीं सकता जब तक उसके दिल में कुर्बानी का जज्बा न हो। तभी फरमाया कि मोमिन जब भी आंखों में आंसू हो मेरे जहूर की दुआ किया करो, जब दुआ करो तो खुदा को दो बीवियों का वास्ता दिया करो, एक मेरी पुफी जैनब का वास्ता, दूसरा मेरी नन्नी सी सकीना का वास्ता। दिलों को करबला ले जाए, सलाम करें पाक हस्तियों
हुसैन, सब मिलकर बुलंद आवाज अस्सलाम अला हुसैन व अला
میرا سلام ہو زینب کی لٹی ہوئی چادر پہ عزیز و یہ سلام میرے سلام نہیں ہے زیارت ناہیا میں امام زمانہ کے سلام ہے فرمایا میرا سلام ان ننے سے رخسار رب او جن کا رنگ بدل رہا یہ نہیں کہا جن کا رنگ بدل گیا بلکہ فرمایا بدلتا رہا کبھی شمر کے تماچوں نے رنگ نیلا کیا کبھی ظالم کے تماچوں نے رنگ کالا کیا اگلا جملہ بڑا درد بھرا جملہ ہے فرمایا زادار تو سن کے برداشت نہیں کرتا لیکن میں نے اپنی آنکھوں سے دیکھا ظالم میری سکینہ کو تماچے مارا تھا قدیمی مومنوں یہ جملے میرے جملے نہیں ہیں تیرے امام زمانہ کے جملے ہیں فرمایا میرا سلام ان خشک ہونٹوں پہ او جن پہ ظالم چھڑی مار رہا تھا میں کہوں گا امام زمانہ آپ کو وہ ہونٹ یاد ہے لیکن ایک سلام میں بھی کرنا چاہتا ہوں میرا سلام ہو ان ننی سی آنکھوں پہ وہ جو یہ منظر دیکھ رہے تھے اللہ کسی بچی کو بابا کے زخمی ہونٹ نہ دکھائے امام سجاد سے پوچھا جاتا تھا مولا سب سے زیادہ تکلیف کہاں ہوئی رو کر کہتے تھے اشام 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 آیت اللہ مرزا شیرازی کہتے ہیں اگر شیعہ اتنا سنے کہ شرابی کا دربار اور علی کی بیٹی اس کے رونے کے لیے اتنا کافی ہے مجھے نہیں معلوم میرے امام زمانہ پہ کیا گزرے مولا امام سجاد شام اور شام کا دربار مولا دربار میں ایسا کیا ہوا کہ آپ 40 سال خون روتے رہے مختصر سی روایت تفصیل کل پڑھوں گا امام فرماتے ہیں زیادہ رو میں 40 سال خون روتا رہا اللہ کسی بھائی کو بہن کی یہ حالت نہ دکھائے اللہ کسی بیٹے کو ماں کے ہاتھوں میں رسیاں نہ دکھائے اللہ کسی غیرت مند کو شرابی کے دربار میں نہ بھیجے مولا ایسا کیا ہوا چاہتا فرمایا عزادارو ایک رسی تھی قدیمی مومنوں میں کھل کے نہیں پڑھوں فرمایا ایک رسی تھی اور 18 گردنیں تھی ذرا سوچ کے رویا کرو سجاد کی مظلومیت کو سمجھ کے رویا کرو فرمایا ایک رسی تھی اور 18 گردنیں تھیں ओ किसी का कद बड़ा किसी का कद छोटा। फरमाया मैं जब जब कमर को सीधा करता था बातिर की आवाज आती थी बाबा मेरा गला घुट रहा। पूरे सफर में मेरी कमर झुकी रहे। कई बच्चे रस्सियों से लटक के मर गए। इतने में यजीद दरबार में आया अपने तख्त पे बैठा। मुझे नहीं मालूम शिमर ने मलूम के कानों में क्यों कहा। जैसे तख्त पे बैठा इसने पहली निगाह कैदी बीबियों पे डाली। पहला सवाल किया शिमर बता हुसैन की चार साला बच्ची का। शिमर ने सकीना की तरफ इशारा किया। मलू ने कहा बच्ची बता तेरा नाम क्या है। अब जरा मेरी तरफ देख के रोना। कहा बच्ची बता तेरा नाम क्या है। रावी कहता है बच्ची के होंठ हिले पर आवाज नहीं निकले। दोबारा का बता तेरा नाम क्या है। होंठ हिले पर आवाज नहीं निकले। तीसरी मर्तबा गुस्से में का मुझे जवाब क्यों नहीं देती। इमाम सजाद की आवाज आई ओ मलूम बच्ची बता तो रही है लेकिन गर्दन की रस्सी बड़ी तंग है। बच्ची की आवाज कैसे निकले। मलूम बच्ची बता तो रही है। मलू ने सकीना को देख वो जुल्म किया जिसकी मिसाल तारीख में नहीं मिलती। बच्ची के चेहरे को देखा कहता बच्ची तेरे चेहरे से लगता है तूने कई दिनों से कुछ खाया नहीं है। सकीना ने सजाद को देखा कर सकीना जवाब दे कहीं कयामत के दिन ये न कहे हमने पूछा था लेकिन बच्ची ने बताया नहीं था। धीमी सी आवाज में कहा मैंने कई दिनों से कुछ भी नहीं खाया। मलू कहता है मेरे करीबा मैं तुझे खजूर दूंगा। नन्ने नन्ने कदम उठा के मलू के करीब गए या इशारा किया तश्त बुलाया जाए। अरब तश्त में खजूर रखते थे यहाँ तश्त बच्ची को दिया। जैसे सकीना ने कपड़ा हटाया वो क्या देखा एक कटी हुई हुई गर्दन। अल्लाह किसी बच्ची को बाबा की कटी गर्दन न दिखाए। रोके कहने लगी ओ मेरे तीन दिन के प्यास बाबा ओ मेरे गरीब वतन बाबा ओ बाबा शिमर ने मुझे तमाचे मारे। अल्लाह लगन अल्लाह अल्लाह कौम ज़ालिमीन।